आज एक विशेष दिन हो, किनकि आज सुधारवाद दिवस हो, अर्थात् रेफर्मेसन डे। यहाँहरू सबैजनालाई सुधारवाद दिवसको शुभकामना छ। सायद म यतिखेर तपाईँहरूको लागि अन्य भाषा बोलिरहेको छु। सुधारवाद दिवस होइन, यो कुन किसिमको दिवस हो म बुझ्छु। यो हाम्रो सूचीमा पर्दैन, हाम्रो सूचीमा भ्यालेन्टाइन डे पर्छ, चक्लेट दिवस पर्छ, बरु आमा बाबुको मुख हेर्ने दिन पर्छ, अनि विभिन्न दिवसहरू पर्छ, तर यो दिवस भने पर्दैन। हामी धेरैजना यो दिवसलाई लिएर अन्जान पनि छौँ। तर म तपाईँलाई बताउन चाहन्छु कि यो दिवस, सुधारवाद दिवस, बाँकी सबै दिवसहरूभन्दा एकदमै महत्त्वपूर्ण छ। आजभन्दा 500 वर्ष पहिले अक्टोबर 21 तारिकको दिन जर्मनी देशको विटेनबर्ग सहरमा मार्टिन लुथरले एक यस्तो कुरा पत्ता लगाउनुभयो जसले लाखौँ जीवन र विश्वलाई नै परिवर्तन गरिदियो। त्यो कुरा के थियो? त्यो अरू केही नभएर परमेश्वरको वचनको सत्यताको डिस्कभरी थियो। मार्टिन लुथरले परमेश्वरको वचनको सत्यतालाई पत्ता लगाएका थिए। आफ्नो बन्दी गृहमा बाइबल अध्ययन गर्दै गर्दा, विशेष गरी रोमीको पुस्तक अध्ययन गर्दै गर्दा, लुथरले त्यो सत्य भेटाए जुन रोमी क्याथोलिक चर्चको शिक्षाको विरुद्धमा ठुलो मेघ गर्जन बन्न पुग्यो। रोमन क्याथोलिक चर्चले सिकाउने गर्थे कर्महरूद्वारा मुक्ति, तर लुथरले परमेश्वरको वचनमा फेला पारे केवल अनुग्रहबाट, केवल विश्वासद्वारा र केवल ख्रिस्टद्वारा मुक्ति। लुथरले सुसमाचार पत्ता लगाए, सुसमाचार भेट्टाए, र लुथर भन्छन् उहाँको शब्दमा, हामी सबैले पाप गरेका छौँ र हाम्रो प्रभु येशु ख्रिस्ट, जसमा हामी भरोसा गर्छौँ, उहाँले पाप गर्नुभएको छैन। उहाँको सबै धार्मिकता हाम्रो र हाम्रो सबै पाप अब उहाँको हो। रोमन क्याथोलिक चर्चले परमेश्वरको सत्यतालाई त्यागेको थियो, रोमन क्याथोलिक चर्चले सुसमाचारलाई बङ्गाएको थियो र बाइबललाई आफ्नो तरिकाले व्याख्या गरिरहेको थियो, र रोमन क्याथोलिक चर्चको समस्या भनेको बाइबलमाथि पोपको अधिकार चलिरहेको थियो। तर मार्टिन लुथर मार्फत परमेश्वरले उहाँको चर्चलाई सत्यतामा फर्काउनुभयो। त्यसकारण आज 500 वर्ष पछि पनि सुधारवाद दिवस मनाइन्छ। सुधारवाद इतिहासको एक क्षण मात्र होइन, तर जारी अभियान हो। मित्रहरू, सुधारवादको अन्त भएको छैन, किनकि वचनको सत्यता र शक्तिको अन्त भएको छैन र कहिले पनि अन्त हुँदैन। सत्य त्यतिखेरको चर्चको निम्ति प्राथमिकता थियो र सत्य आजको पनि प्राथमिकता हो। यो क्रिस्चियन प्राथमिकता हो। आउनुहोस्, यही क्रिस्चियन प्राथमिकतालाई आजको मूल पाठबाट हामी विचार गर्नेछौँ। आज हामी युहन्ना, दोस्रो युहन्नाको 4 पदमा आइपुगेका छौँ। तपाईँको बाइबलमा कृपया मसँगै दोस्रो युहन्नालाई पल्टाउनुहोस्। दोस्रो युहन्ना नयाँ करारमा पर्दछ, र तपाईँले प्रकाशको पुस्तकबाट, अन्तिम पुस्तकबाट हेर्नुभयो भने केही पाना अगाडि तपाईँले यो दोस्रो युहन्नाको पत्रलाई पाउनुहुनेछ। हामी आज दोस्रो युहन्नाको हामी 4 पददेखि 6 पदसम्मबाट हेर्नेछौँ। जसै म पढ्छु, कृपया आफ्नो बाइबलमा हेर्नुहोला। तिम्रा छोराछोरीहरूमध्ये कुनै कुनैलाई पिताबाट हामीले पाएको आज्ञा बमोजिम सत्यमा हिँडेका भेट्टाएर म ज्यादै आनन्दित छु। अब हे महिला, मैले तिमीलाई एउटा नयाँ आज्ञा लेखेको होइन, तर त्यही लेखिरहेछु जो सुरुदेखि नै हामीसँग छ। हामीले एकअर्कासँग प्रेम गरौँ भनी म तिमीलाई विन्ती गर्दछु। उहाँका आज्ञा बमोजिम हिँड्नु नै प्रेम हो। तिमीले सुरुदेखि नै सुनेको आज्ञा यही हो कि तिमीहरूले प्रेमको अनुसरण गर्नुपर्छ, प्रेमको अनुसरण गर्नुपर्छ। यो पत्र मण्डलीलाई लेखेको थियो, र यसको बारेमा मैले तपाईँलाई गत हप्ता बताइसकेको छु कि यहाँ महिला अथवा स्त्री भन्ने शब्दले चर्चलाई जनाउँदछ, किनकि ग्रिक भाषामा चर्चको निम्ति स्त्रीलिङ्ग प्रयोग गरिन्छ। अनि साथै नयाँ करारको पत्रहरूमा, नयाँ करारको अन्य खण्डहरूमा र युहन्नाले लेखेको अन्य खण्डहरूमा मण्डलीलाई एक दुलहीको रूपमा चित्रण गरिएको छ, र यो अप्रत्यक्ष रूपमा यो पत्र महिलालाई सम्बोधन गरिए तापनि यो चर्चलाई लेखेको हो। र आजको यस खण्डबाट 4-6 पदबाट हामी एउटा मुख्य विचार सिक्नेछौँ। जसलाई मेन आइडिया भन्छु, मुख्य विचार. आज तपाईँ घर जानुहुन्छ र मानिसले तपाईँलाई कसैले सोधेमा होइन आज वचन के को विषयमा थियो भने तपाईँले भन्न सक्नुपर्छ. जाँदा जाँदै बिर्सिनु मिल्दैन. त्यही भएर हामीले तपाईँलाई बुधबार नै बुलेटिन पठाउँछौँ. अहिले बिहिबार तपाईँले पाइराख्नु भएको छ, ताकि वचनको खण्ड पढेर के विषयमा प्रचार हुँदैछ तयार भएर तपाईँ आउनुहोस् अनि तपाईँको तयारी अनुसार तपाईँले वचनलाई सिक्नुहोस् र त्यस अनुसार जानुहोस् र हप्ताभरि तपाईँको जीवन त्यही वचन अनुरूप जिउनुहोस् भनेर त्यो सबै गरिएको छ. र आजको मुख्य विचार यही रहेको छ कि ख्रिस्टियनहरू, साँचो ख्रिस्टियनहरू सत्य र प्रेममा हिँड्दछन्. साँचो ख्रिस्टियनहरू सत्य र प्रेममा हिँड्दछन्. ट्रु क्रिस्चियन्स वाक इन ट्रुथ एन्ड लभ. ट्रु क्रिस्चियन्स वाक इन ट्रुथ एन्ड लभ. साँचो ख्रिस्टियनहरू प्रेममा अथवा सत्य र प्रेममा हिँड्दछन्. पहिले हामी हेर्नेछौँ पहिलो बुदामा कि साँचो ख्रिस्टियनहरू सत्यमा हिँड्दछन्. चार पदलाई हेर्नुहोस् न. तिम्रा छोराछोरीमध्ये कुनै कुनालाई पिताबाट हामीले पाएको आज्ञा बोमोजिम सत्यमा हिँडेका भेट्टाएर म ज्यादै आनन्दित छु. यदि तपाईँ एक साँचो सेवक र झुटा सेवकहरू बिचको भिन्नता जान्न चाहनुहुन्छ भने तिनीहरूलाई कुन कुराले आनन्द दिन्छ सो पत्ता लगाउनुहोस्. तिनीहरूको आनन्द कहाँबाट आउँछ विचार गर्नुहोस्. अहिलेलाई हामी भने साँचो सेवकको आनन्दलाई हेर्नेछौँ, प्रेरित युहन्नाको आनन्दलाई. पद चारको अनुसार प्रेरित युहन्ना एकदमै होइन ज्यादै आनन्दित छन्. तर किन अथवा प्रेरित युहन्ना के कारणले आनन्दित छन् अथवा प्रेरित युहन्नाको आनन्द कहाँबाट आइरहेको छ यहाँ यो कुरा स्पष्ट छ कि युहन्नाको आनन्द विश्वासीहरूले चर्चमा दिएको दशंसा र भेटीहरूबाट आइरहेको छैन. यहाँ युहन्ना सबैले उसलाई मानिदिएको कारण, उसलाई सहायता गरेको कारण, वा उसको बर्थडे मनाइदिएको कारण, वा चर्चको कोही सदस्यहरू अमेरिकामा वा अस्ट्रेलियामा भएको कारण युहन्ना ज्यादै आनन्दित भइरहेको छैनन्. विडम्बना आज कयौँ मण्डलीका पास्टरहरूको आनन्द भने यिनै कुराहरूबाट आइरहेको हुन्छ. युहन्ना विश्वासीहरूलाई सत्यमा हिँडेका भेट्टाएर आनन्दित भएका छन्. यही कुरा सबै साँचो सेवकहरूको सन्दर्भमा पनि लागू हुन्छ. हरेक साँचो पास्टरको आनन्द विश्वासीहरू सत्यमा हिँडेको कुराहरूबाट आउँदछ. तर किन एक साँचो सेवकको आनन्द विश्वासीहरू सत्यमा हिँडेको कुराहरूबाट आउँदछ? किनकि साँचो सेवक आफै पनि सत्यमा हिँडिरहेको हुन्छ. साँचो सेवक सत्यको वचनलाई ठिकसँग प्रचार गर्नलाई, प्रयोग गर्नलाई भरमग्दुर प्रयत्न गरिरहेको हुन्छ, मेहनत गरिरहेको हुन्छ. र जब विश्वासीहरू त्यो वचन अनुरूप जिउँछन् यस कुराले साँचो सेवकलाई ज्यादै आनन्दित बनाउँदछ. युहन्ना आफै सत्यमा हिँडिरहेका थिए र जब उनले अरूलाई सत्यमा हिँडिरहेको देखे यसले उनलाई ठुलो आनन्द दियो. युहन्नाको आनन्द विश्वासीहरूको आय स्रोतमा निहित थिएन, तर तिनीहरूको आचरणमा. युहन्नाको मनमा खेल्ने प्रश्न यस्तो थिएन, विश्वासीले चर्चमा निरन्तर दशंसा दिइरहेका छन् कि छैनन्, तर प्रश्न यस्तो थियो कि यी विश्वासीहरू सत्यमा हिँडिरहेका छन् कि छैनन्. र जब युहन्नाले कुनै कुनैलाई सत्यमा हिँडिरहेका भेट्टाए उनी ज्यादै आनन्दित भए. युहन्नाले जे हेर्न चाहेका थिए विश्वासीहरूको जीवनमा त्यही पाए, त्यसकारण युहन्ना ज्यादै आनन्दित भयो. यहाँ युहन्नाले कुनै कुनालाई सत्यमा हिँडेको भेटाए भन्नुको अर्थ यो होइन कि कुनै कुनै बाहेक अन्य सदस्यहरू भने चाहिँ सत्यतामा हिँडिरहेका थिएनन्. नयाँ गरी जन्मिएका हरेक क्रिस्चियन सत्यमा हिँड्नु पर्दछ र परमेश्वरको सहायताले हिँड्नेछन्। यदि तपाईँ सत्यमा हिँडिराख्नु भएको छैन भने सायद हुनसक्छ तपाईँ साँचो क्रिस्चियन होइन. यहाँ युहन्नाले कुनै कुनैलाई सत्यमा हिँडेका भेट्टाए भन्नुको अर्थ युहन्ना जुन वा जति विश्वासीहरूसँग सम्पर्कमा आए तिनीहरूलाई सत्यमा हिँडेका भेट्टाए. यसको अर्थ बाँकी अरू विश्वासी जसलाई युहन्नाले भेट्टाएन तिनीहरू पनि सत्यमा हिँडिरहेका थिए. युहन्ना थप्छन्, पिताबाट हामीले पाएको आज्ञा बोमोजिम सत्यमा हिँडेका भेट्टाए. र पहिलो युहन्ना 3:13 पदअनुसार उहाँको आज्ञा यही हो कि हामीले उहाँको पुत्र येशू ख्रीष्टको नाममा विश्वास गर्नुपर्छ. र युहन्नाले विश्वासीहरूलाई परमेश्वरको वचनको आज्ञा बमोजिम सत्यमा हिँडिरहेको भेट्टाए. अब हामीले सोध्नुपर्ने प्रश्न यो छ, सत्यमा हिँड्नु भनेको के हो? सत्यमा हिँड्नु भनेको के हो? एकजना प्रभुको जन जोन स्टटका अनुसार सत्यमा हिँड्ने कुरामा दुईवटा कुराहरू पर्दछ. पहिलो, ख्रिस्टको देहधारणको केन्द्रीय सत्यतालाई विश्वास गर्नु. ख्रिस्टको देहधारणको केन्द्रीय सत्यलाई विश्वास गर्नु. र दोस्रो, हाम्रो जीवनलाई त्यस सत्यता अनुरूप बनाउनु. हाम्रो जीवनलाई त्यस सत्यता अनुरूप बनाउनु. पहिलो, ख्रिस्टको देहधारणमा विश्वास गर्नु. सत्यमा हिँड्नु भनेको, सत्यमा हिँड्नु भनेको यीशु ख्रीष्ट संसारमा आउनुभएको हो भने स्वीकार गर्नु हो। पद सात अनुसार हेर्नुहोस् न, तपाईँको बाइबलमा पद सात सदा सात अनुसार त्यहाँ छली र ख्रीष्ट विरोधीले होइन यीशु ख्रीष्ट शरीरमा आउनुभएको हो भने स्वीकार गर्दैनन् भने यूहन्नाले भन्दछ। तर हामी त संसारमाथि विजय भइसकेका छौँ, हामी जान्दछौँ परमेश्वरको पुत्र मानिस भने संसारमा आउनुभएको छ। सत्यतामा हिँड्ने मानिसले यो कुरा विश्वास गरिरहेको हुन्छ, परमेश्वरका पुत्र मानिस बन्नुभयो, मानिस जस्तो होइन तर वास्तवमा मानिस बन्नुभयो, हाम्रो जस्तै हाड र मासुले बनेको शरीर भएको मानिस बन्नुभयो। एक सिद्ध पवित्र र धर्मी परमेश्वर एक साधारण मानिस बनी संसारमा आउनुभयो। जब उहाँ मानिस बन्नुभयो उहाँले परमेश्वर बन्न छाड्नु भएन। नासरतको यीशु ख्रीष्ट एकै समयमा परमेश्वर र मानिस दुवै हुनुहुन्थ्यो, उहाँ 100% परमेश्वर र 100% मानिस, 50-50% होइन, 60-40 पनि होइन, तर 100-100% उहाँ परमेश्वर र मानिस हुनुहुन्थ्यो। यीशु ख्रीष्ट संसारमा शरीरमा आउनुभयो तर पनि उहाँले कुनै पाप गर्नु भएन, उहाँले निष्पाप र सिद्ध जीवन जिउनुभयो। हामी यो पनि जान्दछौँ र यो पनि स्वीकार गर्दछौँ कि पाप नचिन्नु नै यही धर्मी यीशु ख्रीष्टलाई परमेश्वरले हाम्रो खातिर पाप बनाउनु भयो, अर्थात् क्रुसमा हाम्रो पाप उहाँलाई बोकाउनु भयो ताकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौँ भनेर। क्रुसमा निर्दोष यीशुले हाम्रो पापको निम्ति परमेश्वरबाटको सजाय भोग्नुभयो ताकि हामी क्षमा पाउन सकौँ। आजभन्दा 2000 वर्ष पहिले कलबरीको क्रुसमा जे भयो, जे घटना घट्यो, लुथरले, मार्टिन लुथरले त्यसलाई एक आनन्दपूर्ण आदान प्रदान अथवा सट्टापट्टा लेनदेन भनेका छन्, अ जोयफुल एक्सचेन्ज। अर्थात् क्रुसमा ख्रीष्टले हाम्रो पाप लिनुभयो र हाम्रो आफ्नो उहाँको आफ्नो धार्मिकता हामीलाई दिनुभयो। त्यो लेनदेन भयो क्रुसमा, हाम्रो पाप उहाँमाथि खन्नाइयो र उहाँको धार्मिकता हामीमाथि पहिराइयो। हामी ख्रीष्टमा विश्वास गर्नेहरू प्रत्येकले मार्टिन लुथरसँगै एकसाथ यसरी भनेका छौँ कि मेरो पाप, मैले पाप गरेको छु, म पापी हुँ, तर मेरो प्रभु येशू ख्रीष्ट जसमा म भरोसा राख्छु उहाँले पाप गर्नुभएको छैन, उहाँ निष्पाप हुनुहुन्छ र परमेश्वरको अनुग्रहले उहाँको सबै धार्मिकता अब मेरो बनेको छ र मेरो सबै पाप उहाँको। भर्खरै मात्र हामीले गाएको भजन एउटा फोहोरामा यो सत्यता एकदमै राम्रोसँग अभिव्यक्त गरिएको छ। इमानुएलको रगतले भरेको त्यहाँ एउटा फोहोरा छ, त्यसमा डुब्ने पापीहरू सबैको दोषी दागहरू मेटिन्छन्। त्यो फोहोरा देखेर क्रुसको चोर खुसीले आनन्दित भए र ती चोर झैँ म निज भए पनि मेरो सबै पाप धोइयो, मेरो विगतको, मेरो वर्तमानको र मेरो भविष्यको सबै पाप ख्रीष्टले क्रुसमा, आफ्नो क्रुसमा ठोकिदिनु भयो। जब यूहन्नाले विश्वासीहरू यो सत्यतामा हिँडिरहेका भेटाए, तिनीहरूले यही विश्वास गरिरहेको, यीशु ख्रीष्टमा लागिरहेको, ख्रीष्टमा लागिरहेको जब भेटाए, यूहन्ना एकदमै आनन्दित भयो। सायद तिनीहरूको जीवनमा गरिबी थियो होला, दुःख थियो होला, रोग थियो होला, तर तिनीहरू सत्यमा हिँडिरहेको थियो। यस कुराले यूहन्नालाई एकदमै ज्यादै आनन्दित बनायो, यूहन्ना अत्यन्तै खुसी भए। सत्यमा हिँड्नु भनेको ख्रीष्टको देहदानको यही केन्द्रीय सत्यतालाई विश्वास गर्नु, यसमै लागिरहनु र दोस्रो हाम्रो जीवनलाई त्यस सत्यता अनुरूप बनाउनु। सत्यको बारेमा तपाईँ के विश्वास गर्नुहुन्छ त्यसले तपाईँको जीवनशैलीलाई असर गर्छ। कोरोना भाइरस छ भने विश्वास गर्दा तपाईँले आफ्नो जीवनशैलीलाई त्यही सत्यता अनुरूप बनाउनु भयो। उदाहरण, तपाईँले मास्क लगाउन थाल्नुभयो, हामी मास्क लगाएर बसिरहेको छौँ, मैले मास्क लगाइरहेको छुइनँ किनकि म तपाईँहरूभन्दा टाढो छु। तपाईँले आफ्नो हातलाई राम्रोसँग सेनिटाइज गर्नुभयो, हामी भित्र छिर्दै हाम्रो हातलाई सेनिटाइजर गर्दै हामी भित्र छिर्यौँ र सामाजिक दूरी कायम गर्न तपाईँले सुरु गर्नुभयो। तपाईँ होसियार हुनुभयो किनकि कोरोना भाइरसको सत्यताबारे तपाईँले विश्वास गर्नुभयो। त्यसरी नै ख्रीष्टको देहधारणबारे अथवा सुसमाचारको सत्यताले यूहन्नाको पाठकहरूको जीवनशैलीलाई पनि असर पारेको थियो, अर्थात् तिनीहरू सुरुदेखि नै ग्रहण गरेको सुसमाचारको सन्देशको सत्यता अनुरूप जिइरहेका थिए। तिनीहरूको विश्वास र व्यवहारमा एकरूपता थियो। सुसमाचारको सत्यताले तिनीहरूको जीवनशैलीलाई प्रगतिशील रूपमा दिनानुदिन परिवर्तन गरिरहेको थियो। उदाहरणको लागि यही खण्डबाट, यहीँबाट हामी देख्न सक्छौँ कि उनीहरूले अतिथि सत्कार कायम राखेका थिए, अतिथि सत्कार कायम राखेका थिए। त्यसकारण यूहन्नाले पद 10 अतिथि सत्कारको सीमारेखाबारे, हदबारे होसियार गराउँदै यसरी भन्छन्, यदि कोही तिमी कहाँ आएर यो सिद्धान्त अथवा ख्रिस्टको सुसमाचार ल्याएन भने त्यसलाई घरमा स्वागत नगर्नु, त्यसलाई अभिवादन पनि नगर्नु। सुसमाचारको सत्यताले ती विश्वासीहरूको भक्तिदेखि भान्सासम्म प्रभाव पारेको थियो। उनीहरूको जीवनमा सुसमाचारले खालि चर्चको डेढ घन्टाको आराधना सेवामा मात्र प्रभाव पारेको थिएन, तर आराधना सेवा पछिको हप्तैभरिको जीवनचारीमा पनि, उनीहरूको जीवनशैलीमा पनि प्रभाव पारेको थियो। भक्तिदेखि भान्सासम्ममा सुसमाचारको सत्यताले नै प्रभाव पारेको थियो। तिनीहरूको लागि सुसमाचार भनेको केवल स्वर्ग जाने एक टिकट मात्र थिएन, तर तिनीहरूको दैनिक पवित्रीकरणको लागि शक्ति र प्रेरणा थियो। तिनीहरू पापलाई घृणा गर्दै परमेश्वरलाई प्रसन्न तुल्याउने तरिकामा जिइरहेका थिए। तिनीहरू सत्यता विरोधाभासपूर्ण जीवन जिइरहेका थिएनन्, किनकि तिनीहरू अब झुटमा थिएनन्। तिनीहरूको जीवन यस संसारको झुटको प्रभुत्वमा थिएन। तिनीहरू पापमा लागिरहेका, त्यसकारण पापमा लागिरहेका थिएनन्। तिनीहरू सत्यमा हिँडिरहेका थिए, किनभने सत्यले तिनीहरूलाई स्वतन्त्र बनाएको थियो। यसको मतलब यो होइन कि ती विश्वासीहरू आफैमा सत्यमा हिँड्न सक्षम थिए। याद गर्नुहोस्, पद तिन अनुसार यही पत्रको पद तिन अनुसार, पहिले सत्य तिनीहरूभित्र बास गर्यो र सदा तिनीहरूसँग रह्यो। त्यसकारण उनीहरू सत्यमा हिँडिरहेका थिए भने यो त परमेश्वरको अनुग्रह र कृपा र शान्तिप्रतिको त्यो प्रत्युत्तर थियो। स्वाभाविक रूपमा कुनै पनि मानिस सत्यतामा हिँड्दैन। स्वाभाविकले हरेक मानिस भक्तिहीन, दुष्ट र पाप पतित छन्, र सत्यलाई तिनीहरूले आफ्नो अधर्मले दबाइरहेका छन्, आफ्नो अधर्मले दबाउँछन्। तिनीहरूले परमेश्वरको सत्यतालाई झुटसँग साटेका छन्। रोमीको पत्रले हामीले त्यही भन्दछ, परिणामस्वरूप परमेश्वर क्रोध सारा मानिस जाति विरुद्ध स्वर्गबाट प्रकट भएको छ। परमेश्वरको सहायता बिना कुनै पनि मानिस सत्यको ज्ञानमा आउँदैन र आउन सक्दैन, सत्यमा विश्वास गर्न सक्दैन, सत्यलाई ग्रहण गर्न सक्दैन। पापी मानिसलाई परमेश्वरले नै सार्वभौम र अलौकिक रूपमा बचाउनुपर्छ, र उहाँले यो केवल अनुग्रहबाट, केवल विश्वासद्वारा र केवल ख्रिस्टद्वारा गर्नुहुन्छ। यो उनीहरूले विश्वासीहरूलाई यो सत्यता अनुरूप जिइरहेका भेटाए, सत्यमा हिँडिरहेका भेटाए। तर प्रियहरू, के हामी सत्यमा हिँडिरहेका छौँ? के तपाईँ सत्यमा हिँडिराख्नु भएको छ? कि तपाईँ सुरुदेखि नै ग्रहण गरेको सुसमाचारको सत्यमा लागिरहनु भएको छ? कि त सम्पन्नतावादी स्वास्थ्य र समृद्धिको सुसमाचारतर्फ तपाईँ ढल्किरहनु भएको छ? कि तपाईँ सत्यको ज्ञानमा दिनानुदिन वृद्धि हुनुहुँदैछ? कि तपाईँ बाइबल त पढिरहनु भएको छ तपाईँको जीवनमा? प्रियहरू, के तपाईँ आफ्नो जीवनलाई त्यस सत्यता अनुरूप बनाउनुहुँदैछ जुन सत्यता तपाईँले सुरुको दिनमा ग्रहण गर्नुभयो? के तपाईँ दैनिक रूपमा पापलाई घृणा गर्नुहुन्छ? तपाईँको बोली वचन र व्यवहार कस्तो छ? विवाहितहरू, तपाईँको जीवनमा, तपाईँको विवाहमा सुसमाचारले, सुसमाचारको सत्यताले कसरी प्रभाव पारिरहेको छ? के तपाईँ एक अर्काबीचको संसार र सम्बन्धमा सत्यमा नहिँड्ने अरू गैर विश्वासी जोडीहरूभन्दा फरक देखिनुहुन्छ? विवाह हुन बाँकी रहेकाहरू, नट येट म्यारिडहरू, सुसमाचारले तपाईँको जीवनसाथीको छनौटलाई कसरी प्रभाव पारिरहेको छ? तपाईँ जीवनसाथीमा के हेर्नुहुन्छ, के खोज्नुहुन्छ? सुन्दरता कि सत्यता, सम्पत्ति कि सुसमाचार? याद गर्नुहोस्, साँचो ख्रिस्टियन सत्यता हिँड्छ, र साँचो ख्रिस्टियनले अरूहरूमा पनि सत्यता खोज्छ। तपाईँ सुसमाचारै विश्वासी हो भने तपाईँले सुसमाचारी मानिस खोज्नुहुन्छ। साँचो ख्रिस्टियन सत्यतामा हिँड्छ, सत्यमा हिँड्छ, साथै साँचो ख्रिस्टियन प्रेममा पनि हिँड्छ। आजको वचनको दोस्रो बुदा, साँचो ख्रिस्टियन प्रेममा हिँड्छ। पद पाँचमा हेर्नुहोस् न, अब हे महिला, मैले तिमीलाई एउटा नयाँ आज्ञा लेखेको होइन, तर त्यही लेखिरहेको छु जो सुरुदेखि नै हामीसँग छ। हामीले एक अर्कासँग प्रेम गरौँ भनी म तिमीलाई विन्ती गर्दछु। एक साँचो ख्रिस्टियन सत्यमा हिँड्छ र ऊ प्रेममा पनि हिँड्छ। तर सत्यमा हिँड्ने र एकअर्कालाई प्रेम गर्ने बीच के सम्बन्ध छ? सत्यता र प्रेम बीच के सम्बन्ध छ? यी दुई बीच नङ र मासुको जस्तो सम्बन्ध छ। सत्य र प्रेम छुट्याउन नमिल्ने गरी जोडिएको छ। जसले प्रेम गर्दैन उसले सत्यको अभ्यास गर्दैन, किनकि सत्यको अभ्यास प्रेमसित गरिन्छ। यदि सत्य वा तपाईँको शिक्षाले, सिद्धान्तले तपाईँलाई अरूलाई प्रेम गर्ने बनाइरहेको छैन, तर सट्टामा यसले तपाईँलाई एकदमै आलोचनात्मक बनाइरहेको छ, सन्की बनाइरहेको छ, एकदमै असङ्गत, अरूसँग सङ्गतै गरेन खालको, नमिल्ने खालको बनाइरहेको छ, घमण्डी बनाइरहेको छ भने मानिलिनु तपाईँ आफूलाई भन्नुहुन्छ कि म जस्तो धर्मी कोही छैन, बाल देउतालाई दण्डवाद नगर्ने केवल म मात्र एक व्यक्ति हो भनेर तपाईँ भनिराख्नु भएको छ भने यसको अर्थ तपाईँ गम्भीर खतरामा हुनुहुन्छ। तपाईँको शिक्षाले, सत्यताले, सुसमाचारले तपाईँलाई अरूलाई छिची दुर दुर गर्ने बनाइरहेको छ भने, तर प्रेमिलो मानिस बनाइरहेको छैन भने समस्या छ त्यहाँ। यो तपाईँको शिक्षा सबै केवल टाउकोमा मात्र सीमित छ र यसले तपाईँको हृदय र आचरणलाई असर गरेको छैन भने तपाईँ पतनतिर लम्कन हुँदैछ। यदि तपाईँसँग प्रेम छैन भने तपाईँसँग केही पनि छैन। इफ यु डोन्ट ह्याभ लभ, यु ह्याभ नथिङ। पावल भन्छन्, मैले मानिसहरू र स्वर्गदूतहरूको भाषामा बोले तापनि ममा प्रेम छैन भने म हल्ला मचाउने घन्टा र झ्याइ झ्याइ गर्ने झ्याली मात्र हुँ। मसँग अगाडि बोल्ने शक्ति होला र सबै रहस्य र सबै ज्ञानहरू बुझ्न सकुला र पहाडहरू हटाउन सक्नेसम्मको सम्पूर्ण विश्वास मसित होला, तर ममा प्रेम चाहिँ छैन भने म केही पनि होइन। यदि मैले सारा सम्पत्ति बाँडिदिएर मेरो शरीर जलाउनलाई दिइहाले तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन। पहिलो कोरिन्थी 13:1-4 पावलले यसरी भन्नुहुन्छ। पास्टर जोन म्याकथरका अनुसार ईश्वरीय प्रकाश स्पष्ट छ, परमेश्वरले कुरा स्पष्ट बताउनु भएको छ कि प्रेम एक साँचो विश्वासीको परिभाषित चिन्ह हो र प्रेम छैन भने, प्रेमको अभावले कसैलाई अविश्वासी हो भनी परिभाषित गर्दछ। अर्को शब्दमा भन्नुपर्दा, यदि तपाईँमा प्रेम छैन भने तपाईँ क्रिस्चियन होइन। ख्रिस्टको मण्डलीलाई प्रेम नगरी तपाईँ ख्रिस्टलाई प्रेम गर्न सक्नुहुन्न। ख्रिस्टका जनहरूलाई, एकअर्कालाई प्रेम नगरी तपाईँ ख्रिस्टलाई प्रेम गर्न सक्नुहुन्न। जति नै हामी रौँ कराउँ, जति नै उपवास बसौँ, तर यदि हामी एकअर्कालाई प्रेम गर्दैनौँ भने त्यो सबै झुटो धर्म हो। येशूले भन्नुभयो कि यदि तिमीहरूले एकअर्कालाई प्रेम गर्यो भने यसैबाट संसारले थाहा पाउनेछ कि तिमीहरू मेरा चेलाहरू हौ। क्रिस्चियनहरू प्रेमद्वारा चिनिने समुदाय हुन्, प्रेमद्वारा चिनिने समुदाय हुन्। अस्तिको वचन हामीले सुन्दै थियौँ, हाम्रो एक अर्का बिचको प्रेम हाम्रो एकताको अभिव्यक्ति हो। हाम्रो एकता हामी नारा जुलुस गरेर, नाचेर, एउटै ड्रेस लगाएर देखाउँदैन, हाम्रो एकता प्रेमद्वारा देखाउँछौँ। हाम्रो एकताको आधार सत्य हो। ख्रिस्टियनहरू प्रेमद्वारा चिनिने समुदाय हुनुपर्दछ, तब मात्र बाहिरकाहरूले, हाम्रा छरछिमेकीहरूले, समाज, उनीहरूको लागि हामी एक आकर्षक समुदाय बन्न सक्छौँ। कम्पेलिङ कम्युनिटी, एट्र्याक्टिभ कम्युनिटी त्यतिखेर मात्र हामी हुन्छौँ जब हामी एकअर्का बिचमा प्रेम हुन्छ। हाम्रो शिक्षा, हाम्रो पृष्ठभूमि, फरक जात, रङ फरक भए तापनि जब हामी एकअर्कालाई प्रेम गर्छौँ, त्यो प्रेमले बाहिरकोलाई आकर्षण गर्दछ। त्यसैले युहन्नाले यहाँनिर हामीलाई भन्दछन् कि हामीले एकअर्कालाई प्रेम गरौँ भने म तिमीलाई विन्ती गर्दछु। स्वाभाविक रूपमा हामी एकअर्कालाई प्रेम गर्दैनौँ, यो आफै हुँदैन, थाहै नपाई प्रेम बस्दैन, माया बस्दैन। यो त केवल चलचित्र, एउटा फिल्मी डायलग हो, वास्तविकता त तब जब तपाईँ बिहे गर्नुहुन्छ तब थाहा पाउनुहुन्छ। सो युहन्ना भन्छन्, मैले तिमीलाई एउटा नयाँ आज्ञा लेखेको होइन, तर त्यही लेखिरहेको छु जो सुरुदेखि नै हामीसँग छ। सो यदि प्रेम आफै हुने हो भने, थाहा नपाई हुने हो भने, परमेश्वरले हामीलाई प्रेम गर्नुपर्छ भन्ने आज्ञा नै दिनुहुने थिएन। यो अटोमेटिक हुँदैन, नेचुरली हामी एकअर्कालाई प्रेम गर्न चाहँदैनौँ। हामी आत्मप्रेमीहरू हौँ, हामी आफैलाई बढी प्रेम गर्छौँ। अरूलाई जतिखेर हामी प्रेम गर्छौँ, हाम्रो फाइदा हेरेर हामी प्रेम गर्छौँ, तर बाइबलले हामीलाई त्यही भएर आज्ञा दिनुपर्दछ कि हामीले एकअर्कालाई प्रेम गर्नुपर्दछ। यो आज्ञा गरिएको छ, मतलब यो अप्राकृतिक हो। युहन्ना भन्छन्, प्रेमको आज्ञा नयाँ आज्ञा होइन, तर पुरानो आज्ञा हो जो सुरुदेखि नै हामीसँग छ। यीशुले भन्नुभयो मेरो आज्ञा यही हो, युहन्ना 15 12 कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर। यीशुले कसरी हामीलाई प्रेम गर्नु, उहाँले हामी पापी सधैँ हाम्रो साटोमा हाम्रो क्रुस उहाँले बोक्नुभयो, हाममाथिको आउने दण्ड परमेश्वर क्रोध उहाँले आफूमाथि लिनुभयो, उहाँले हाम्रो निम्ति आफ्नो प्राण दिनुभयो। अनि यीशुले भन्नुहुन्छ हामीले पनि एकअर्काको निम्ति त्यसै गर्नुपर्छ। एकअर्का बाइकमा लिफ्ट दिने कुरा, अतिथि सत्कार कुरा भन्दा बढी गर्नुपर्छ। हामीले प्रेमको बारेमा धेरै कुरा गरिसक्यौँ, तर हामीले प्रेमलाई परिभाषित गर्न आवश्यक छ। प्रेम भनेको के हो? प्रेमलाई तपाईँ कसरी परिभाषित गर्नुहुन्छ? तपाईँले पढ्नुभएको उपन्यासले, तपाईँले हेर्नुभएको चलचित्रले, टेलिफिल्मले, बाहिरका प्रचारकहरूले कसरी परिभाषित गर्छ मलाई थाहा छैन, तर हाम्रो अगाडि भएको परमेश्वरको वचनले प्रेमलाई यसरी परिभाषित गर्छ। पद 6 हेर्नुहोस् न, पद 6, उहाँका आज्ञा बमोजिम हिँड्नु नै प्रेम हो। सो प्रेम के हो? परमेश्वरको आज्ञा अनुसार हिँड्नु नै प्रेम हो। तिमीले सुरुदेखि नै सुनेको आज्ञा यही हो कि तिमीहरूले प्रेमको अनुसरण गर्नुपर्छ। प्रेम र आज्ञा पालनलाई छुट्याउन मिल्दैन। यदि म प्रेम गर्छु भन्छु तर आज्ञा पालन गर्दिनँ भने मैले प्रेम गरेको हुँदिनँ। प्रेम खालि यो बोली होइन, यो भाषा होइन, भावना मात्र होइन, व्यवहार हो। यदि म मेरो श्रीमतीलाई भन्छु आई वान हग यु, आई हग यु होइन, म तिमीलाई अङ्गालोमा बाँच्छु भन्छु, तर जो त्यो शब्दमै काफी हुन्छ, उसलाई म अङ्गालोमा बाँधिनँ भने मैले उसलाई वास्तवमा अङ्गालोमा बाँधेको हुँदिनँ। मैले अङ्गालोमा बाँधेपछि मात्र अङ्गालोमा बाँधिएको हुन्छ। त्यसरी नै यदि हामी एकअर्कालाई प्रेम गर्छौँ भन्छौँ तर व्यवहारमा त्यो देखिँदैन भने हामीले वास्तवमा प्रेम गरेको हुन्छ। त्यही भएर प्रेम र आज्ञा पालनलाई छुट्याउन मिल्दैन। आज्ञा पालन नै प्रेम त होइन, तर प्रेम गर्नेले आज्ञा पालन गर्दछ। किनकि युहन्ना 14:15 यीशुले चेलालाई भन्नुभयो तिमीहरूलाई मलाई प्रेम गर्छौ भन्ने, तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ। तिमीहरू मलाई प्रेम गर्छौ भने प्रेम तिमीले मेरो आज्ञा पालन गर्नेछौ, यीशुले भन्नुहुँदैछ। सो प्रेम र आज्ञा पालन छुटाउन मिल्दैनन्। त्यसै गरी पहिलो युहन्ना 5:3 पनि यसरी भनेको छ कि परमेश्वरको प्रेम यही हो कि हामी उहाँका आज्ञाहरू पालन गर्दछौँ र उहाँका आज्ञाहरू भारपूर्ण छैन। 10 आज्ञाको केन्द्रमा पनि प्रेम थियो। प्रस्थान 20:6 यसरी भनेको छ कि तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्तामाथि म कृपा गर्नेछु, कृपा देखाउनेछु। सो परमेश्वरलाई प्रेम गर्ने अनि त्यसपछि उहाँको आज्ञाहरू पालन गर्ने कुरा आइरहेको छ। जस हामी अन्त गर्छौँ, प्रेमको विशेषताहरूको आधारमा हामी एकअर्कालाई प्रेम गर्छौँ कि गर्दैनौँ भन्ने कुरा हामी जाँच गरौँ। पहिलो कोरिन्थी 13:5-7 पद अनुसार जसै म यो पढ्छु, तपाईँले आफ्नो प्रेम, एकअर्काप्रतिको प्रेमबारे तपाईँले विचार गर्नुहोस्, मूल्याङ्कन गर्नुहोस्। प्रेम सहनशील हुन्छ, के तपाईँ सहनशील हुनुहुन्छ र दयालु हुन्छ, के तपाईँ दयालु हुनुहुन्छ? प्रेमले डाहा गर्दैन, नसेखी गर्छ। प्रेम हटिउँदैन, न ढिट हुन्छ। प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन। प्रेम खराबीमा प्रसन्न हुँदैन तर ठिक कुरामा रमाउँछ। प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ। केही विशेषताले तपाईँको प्रेमलाई वर्णन गरेको छ कि तपाईँको प्रेम यस्तै छ? प्रियहरू, एक साँचो ख्रिस्टियन सत्यमा हिँड्छ र एक साँचो ख्रिस्टियन प्रेममा हिँड्दछ। के तपाईँ सत्य र प्रेम दुवैमा हिँडिरहनु भएको छ? कि सत्य र प्रेम तपाईँको जीवनको प्राथमिकता हुन्? आउनुहोस् हामी प्रार्थना गरौँ।